बाप ने यह दास्तान सुनकर कहा, बलसव वलत लकुम अनफुसुकुम अमरा। दरअसल तुम्हारे नफ्स ने तुम्हारे लिए एक बहुत बड़ी बात को सहल बना दिया, लेकिन फसबरुन जमील। अच्छा, मैं इस पर भी सब्र करूंगा और बखूबी सब्र करूंगा। क्या बईद के अल्लाह इन सब को मुझसे ला मिला? ये सब कौन है? यूसुफ और बिन्यामीन और तीसरा भाई जो अपनी मर्जी से रह गया। यहां भी अब देखिएगा, पहली बात है सब्र जमील क्या है। ला शिकवा तफीखा, वो सब्र जिसमें शिकवा ना हो उसको सब्र जमील कहते हैं। ब्यूटीफुल पेशेंट, पता ही ना चले। किल विद काइंडनेस, एक होते आप अपने चेहरे रवैयों से बता देते हैं कि हमें आपकी बात अच्छी नहीं लगी, ये भी सब्र है। लेकिन किसी को पता भी ना चले कि आपका दिल दुख रहा है उनके तानों और उनकी बातों से, ये सब्र है। जैसे आप देखिए कि कुछ चीजें होती है ना, उनमें से बहुत जल्दी धुआं बाहर निकलने आता है, और कुछ ओवन ऐसे होते हैं उनका अंदर ही रहता है, सबसे बाहर नहीं आता। कहीं ऐसी चीज जल रही होती है पूरा घर गर्म हो रहा होता है, लेकिन कुछ ऐसे ओवन भी बन गए कि जिसमें सिर्फ ओवन गर्म है, घर गर्म नहीं होता। सब्र जमील क्या है कि आपका सीना जल भी रहना तो उसकी जरा सी भी हरारत और उसका धुआं बाहर नहीं आता, ना आपकी जुबान के रास्ते किसी को ताना देकर, ना आंखों के इशारे से, ना बॉडी एक्शन से, और ना किसी और अंदाज से। और ये है हिकमत लाने का नुस्खा। सब्र जमील कब आता है? जब आप मुश्किल वक्त को पी जाते हैं। आप देखिए ना, जो हीट आप अपने अंदर रखेंगे वो आपके अंदर को गलाएगी, तो जो चीज अंदर हुई फौरन बाहर, जो बात सुनी बाहर, तो वो कुछ खाना पकता है। खाना चूल्हे पे रखेंगे तो हीट जब तक खाने में उस पतीली के रुख से या ओवन में रखी हुई चिकन में नहीं जाएगी, चिकन नहीं गलेगी ना। और अगर आप बार बार ओवन को खोलें, बंद करें, बल्कि इसकी सिंपल मिसाल बहुत ही अच्छी है प्रेशर कुकर की, जो भी यूज करते हैं उनको मेरी बात बहुत अच्छी तरह समझ आ जाएगी। प्रेशर कुकर के आप चूल्हा बंद करके उसमें प्रेशर लगा देते हैं 5-6 मिनट, तो कुछ भी नहीं होता। फिर एकदम वो हल्की हल्की आवाजें आनी शुरू होती हैं, फिर वो विसल घूमती, टेक टेक टेक। बस अब आप इंतजार करें 5-10 मिनट, वही खाना जो 2 घंटे में दाल नहीं पकती थी वो 10 मिनट में क्यों पकी? उस दाल के ऊपर आपने प्रेशर भी डाला, नीचे से हीट डाली। ये है हिकमत और मामला फहमी। जब आपको बाहर से प्रेशर पड़े, लोग आपको मुश्किल में डालें, हालात गर्म है, यानी लोग आपके पांव के नीचे आग लगा रहे हैं ना, जला रहे हैं, आप प्रेशर का बोझ डालें, अंदर रखें। जितना आप अपना प्रेशर अंदर रखेंगे, आपके अंदर नरमी और गुदास पैदा होगा, हिकमत पैदा होगी। गोश्त का गलना क्या? आपके दिल का नरम होना, ये मामला फहमी होती है। फिर आप बात बात पे भड़के नहीं, छोटी सी बात पे पांव पटक के जाके रोने नहीं लग जाएंगे, मैं नहीं आज के बाद कुछ करूंगी, मुझे ये क्यों सुना दिया, मुझे ये क्यों कह गए, मैं इस घर में नहीं रह सकती। हिकमत, मैं कहती हूँ इनफिरादी तौर पर जितनी इस चीज की जरूरत थी वो तो थी, लेकिन इस साल के दौरे कुरान के बाद तो लगता है इज्तमाही तौर पे हम सारी उम्मत मुस्लिमा को प्रेशर कुकर बनने की जरूरत है। हमारी नूरुल्ला नूर क्लास में एक पूरा इस पे सेशन होता है, और नॉर्वे के स्कूल में बहुत देर तक इन्होंने एक पिक्चर भी लगाए रखी कि प्रेशर कुकर क्या है, पूरी प्रेशर कुकर बना के उसमें इंग्रेडिएंट सारे लिखे थे उन्होंने, जो भी लेक्चर में उनको बताए गए कि हकीकत में अगर हम सब प्रेशर कुकर बन जाए, जो भी आएगा मेरे अंदर, जो आया अंदर 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 अंदर, कुछ भी कर लो, मैंने बाहर नहीं निकालना, तो आप उस गैसी गुब्बारे की तरह ऊपर उड़ने लगेंगे जिसके अंदर गैस होती है। आप देखते हैं कि नीचे आप रखते हैं, उसमें चूंकि आपने डाला तो वो प्रेशर के जरा हाथ से उसकी डोरी छुटी, वो ऊपर जाके खड़ा हो जाएगा, और एक सुराख करेंगे तो गिरेगा। इंसान की वैल्यू उसकी बर्दाश्त के साथ है। आपको वो लोग अच्छे लगते हैं जो जरा सी बात पे भड़क उठे? खानदान के लोग सोचें, कोई मामू सोचें, कोई खालू सोचें, कोई चचा सोचें, जो बहुत बात में बीवी से गुस्से में आ जाते हैं, फिर बोलते हैं, फिर 5 मिनट चक्कर लगा के बाहर का के फिर बेगम को मना रहे होते हैं, चलो ना। फिर वो भी कहते हैं इनकी तो आदत, अब मैं इनको क्या कहूँ, कहीं होगा अपने शोहर याद आ रहे होंगे, वो ऐसे ही है। कई बीवियां ऐसी हैं एकदम भड़क उठती हैं, फिर ठीक है, ऐसे बंदे का रोब खत्म हो जाता है। रोब उसका है, बच्चे ने गलत काम किया, पी जाए, लिख लें, बस अपने पास कहीं नोट करें। हम फौरन टोकते हैं, ये क्या कर रहे हो, बदतमीज वे, ये वो, चलो 2-4 उसको सुनाई तो उसकी बेइज्जती की, नहीं देखा उसका दोस्त पास है, उसका टीचर पास है, अब बच्चे के अंदर गिल्ट आया। आप आधे घंटे बाद आपको लगा खाने का वक्त है, बेटे आज वो खाना खा लो, वो कहा मैं नहीं खा रहा, वो उसने अपने अंदर भर लिया। अगर आप बर्दाश्त कर लेती आधा घंटा, उस टीचर को जाने देती, उसके दोस्त को जाने देती, फिर खाना भी खाने देती, खाने के दौरान जो लोग ये गंदे जुमले शुरू हो जाते हैं ना, वो बाज लो तो प्लेट तोड़ के उठा के देंगे कि मेरे से तुम्हारी बातें नहीं सुनती। इंतहाई नासमझ औरतें हैं वो, जो खाने के दौरान शौहर को गलत बातें सुनाती हैं या बच्चों को समझाती हैं। انسان کا مائنڈ اس وقت نیگیٹو ہو جاتا ہے. تو لہٰذا پہلے آپ برداشت کریں, لکھ لیں سارے دن کی غلط چیزیں, پھر موقع کا انتظار کریں کب اب اس کو آپ کی ضرورت ہے, کب مناسب بہت بات ہے. جس کو کہتے ہیں کہ تیل دیکھو تیل کی دھار دیکھو, لوہا نرم دیکھو پھر بات کرو. ہمارے بڑے لوگ جو تھے وہ اتنے پڑھے لکھے نہیں تھے, لیکن وہ معاملہ فہم بہت تھے. اس کی وجہ یہ تھی وہ مناسب وقت پہ مناسب کام کرتے تھے. آج ہائپرزم ہے, ہر وقت دماغ پہ, جاب کر رہے ہیں تو جاب جاب سوار ہے, کاروبار ہے تو کاروبار ہے, گھر ہے تو گھر ہے, شاپنگ میں. ہم خود دیکھیں سارا دن جو الجھے رہتے ہیں نا, وہ اس کے خلاف ہے ہمارا کردار جو ہم اس وقت پڑھ رہے ہیں. اپنے اندر سے ٹھہرا کر وہ عورتیں بہت سکسیزفل ماں بہن بیٹی بہو بن جاتی ہیں جو ان خوبیوں کی متصف ہوتی ہیں, کیونکہ وہ وقت ٹال کے بعد میں پھر اپنی ساری بات اگلے کو بتاتی ہیں. چونکہ وہ مناسب وقت ہوتا ہے اگلا مان لیتا ہے, ورنہ دوسری طرف پھر ہم اس کی نظروں میں بھی برے بنتے ہیں ادھر بھی نہیں. اگر اس وقت یوسف علیہ السلام اور حضرت یعقوب کی جو باتیں ہم پڑھ رہے ہیں, اگر وہ اسی وقت ان کو شرمندہ کرتے اور کاٹ دیتے الگ کر دیتے, تو آخر میں جو خوبصورت انجام ہونے والا وہ نہ ہوتا. تو یہاں ہمارے لیے بہت کردار ہے کہ یعقوب علیہ السلام نے اس وقت بھی بیٹوں کی نظروں میں چھوٹا نہ ہونا پسند کیا اور الگ ہو گئے, اور کہا کہ اللہ ان کو لے آئے گا اور وہ سب کچھ جانتا اور اس کے سب کام حکمت پر مبنی ہے. اب بچے تو چلے گئے, وَتَوَلَّى عَنْهُمْ, اب یہ ہے بندہ مومن کا اللہ کے ساتھ ملاقات کا وقت. آپ جتنی مرضی ہیبتیں کریں, شکوے کریں, شکایات کریں, صرف ایک ہستی سے اللہ. سب چلے گئے, بیٹے بھی چلے گئے, دل پہ چوٹ پڑی, ایک نہیں دو بیٹے نہیں ہیں, کیا بن رہے میرے ساتھ بھائی, دکھاوا ہاتھ پھر دکھ گیا. اب یعقوب ہے اور اس کا رب ہے, اور کیا کہا, ہائے یوسف. پھر وہ ان کی طرف سے منہ پھیر کر بیٹھ گئے اور کہنے لگے, ہائے یوسف. ابھی کون گیا بچہ, بنجامین. یہ یوسف کہاں سے آ گئے, نئے غم نے ماضی کے غم یاد دلا دیے. ایسے ہی ہوتا ہے جب کوئی فوت ہوتا ہے نا, تو پچھلے سارے فوت شدہ یاد آ جاتے ہیں. پھر لوگ میت والے گھر میں یاد کرتے ہیں, ابا کیسے انتقال ہوا تھا, فلاں کیسے ہوا تھا, تو پتہ چلا کہ ابھی تک وہ یوسف کو نہیں بھولے. یہاں ایک اور بات نوٹ کیجیے, بھائیوں نے یوسف کو راستے سے کیوں ہٹایا, تاکہ باپ کی توجہ ملے. ملی, اور یوسف دل میں بیٹھ گیا. پہلے تو نظروں میں رہتا تھا, اب دل میں آ گیا. تو نفرتیں دیکھے کبھی آپ لوگوں سے محبتیں نہیں لے سکتے. وہ دل ہی دل میں غم سے گھٹے جا رہے تھے اور ان کی آنکھیں سفید پڑ گئی تھیں. بیٹوں نے کہا, پھر برداشت نہیں کر سکے. یہ بھی دیکھیں نیگیٹو ان کا جملہ, خدا را آپ تو بس یوسف کو ہی یاد کیے جاتے ہیں, نوبت یہ آ گئی ہے کہ اس کے غم میں آپ اپنے آپ کو گھلا دیں گے یا اپنی جان ہلاک کر ڈالیں گے. انہوں نے کہا, میں اپنی پریشانی اور اپنے غم کی فریاد اللہ کے سوا کسی سے نہیں کرتا, اور اللہ سے جیسا میں اب واقف ہوں تم نہیں ہو. اس کو ہائی لائٹ کیجیے, یہ ہے فراست. یہ جملہ لکھ لیجیے, وعلم من اللہ ما لا تعلمون. یقین کرے اگر کوئی یہ دعویٰ کر دے تو شرک کا دعویٰ ہے کہ میں بھی غیب جانتا ہوں جو تم نہیں جانتے. لیکن اگر اس کو تصوف میں دیکھیں گے تو اس کے پتہ نہیں کیا کچھ رنگ آپ کو اور رنگ دکھ جائیں گے. لیکن یہاں ایک چھوٹی سی بات سمجھ آ گئی, وَعَلَمُ مِنَ اللَّهِ مَا لَا تَعْلَمُونَ. بیٹو میں اللہ سے جیسا واقف ہو تم نہیں ہو. وہ کیسے, میں اللہ کا مزاج سمجھتا ہوں, کیا اب اللہ ان دکھوں کے بعد مجھے خوشی کیا دے گا. دوسری بات, یوسف نے جو خواب دیکھا ہوا تھا وہ ان کو یاد تھا, ان کو پتا تھا کہ یوسف مرے نہیں ہیں, یوسف علیہ السلام فوت نہیں ہو سکتے, کیونکہ انہوں نے خواب بڑا پیارا دیکھا تھا. اور چونکہ باپ نے اس کی تعبیر اتنی اچھی بتائی تھی, اور حدیث کے مطابق خواب کی جو تعبیر بتا دی جائے وہ تعبیر جو ہے وہ ہو کے رہتی ہے, تو لہٰذا یہی بات ادھر بھی آ گئی اور اسی کو اللہ تعالیٰ نے سامنے رکھا. لہٰذا کیا بات ہوئی, کہنے لگے میں اللہ کو جانتا ہوں. اور حقیقت آپ جس کے جتنا قریب رہتے ہیں نا, آپ اس کو اتنا سمجھتے ہیں. ایسے تو ہوتا ہی ہے نا, جب ہم انسانوں کے قریب رہتے ہیں تھوڑا اور تھوڑا اور, شادی کے وقت اور حالات, سال کے بعد, چھ ماہ, چھ سال کے بعد, پھر دس سال بعد, بالکل ایسے لگتا ہے کہ ایک ایک بات پتہ. پہلے تو پتہ چلتا تھا اب کیا ہو رہا ہے, پھر بعد میں پتہ چل جاتا ہے کہ اب یہ کیا کریں گے. پہلے ہی پتہ چل جاتا ہے کہ اس پہ کیا ریئیکشن ہوگا, کیا رسپانس ہوگا. تو جب ہم انسانوں کے ساتھ اس طرح, تو جتنا اللہ کے بارے میں آپ محبت سے سوچیں گے, اس کی شریعت کو پڑھیں گے, اس کا لوگوں کے ساتھ معاملہ پڑھیں گے, آپ بھی اللہ کو جاننے لگ جائیں گے. یا بنی یذہبوا, پھر کہنے لگے اے میرے بچوں, جا کر یوسف اور اس کے بھائی کی کچھ ٹو لگاؤ, اللہ کی رحمت سے مایوس نہ ہو, اس کی رحمت سے بس مایوس کافر ہی ہوا کرتے ہیں. یہ بھی ایک اہم بات ہے کہ یعقوب علیہ السلام اتنے نیگیٹو ماحول میں بھی پریشان نہ ہوئے. اور ایک حدیث میں آتا ہے کہ جتنی دیر کسی کی کوئی چیز چوری رہتی ہے نا, اس کو اس کا اجر ملتا رہتا ہے. حدیث ہے, جب تک کوئی چیز کھوئی گئی, آپ سوچیں اب تو آپ جا کے جان کے گم کرتے ہیں, लेकिन आपकी अंगूठी गुम गई, अब आपको प्यारी थी, पसंद थी, किसी ने दी किसी ने ली, अब आपके दिल में खटका किधर गई किधर गई। वो जो खटका भी लगता है ना, अल्लाह ताला उस पर भी अदर देता है। और यूसुफ का अदर फिर कितने सालों का है, पहले एक बेटे को खोने का अदर, फिर दूसरे का, फिर दूसरे को, एक बच्चा गया फिर दूसरा गया, हत्ता के दिस में आता है कि जब आप कोई चीज एक जेब में रखते हैं और ढूंढते हुए दूसरी जेब में हाथ डाला और आपको वहां नहीं मिली, तो एकदम ख्याल आया कि वो चीज चोरी हो गई, इतने में आप दूसरी जेब में हाथ डालते वो चाबी है, इस पे भी अजर मिलता है। ये है गफूरुन वदूद, अल्लाह की मोहब्बत के छोटी छोटी बातों पर इंसान को मोहब्बत मिलती है, और उस बातों पर इंसान को मोहब्बत मिलती है। और याकूब अलैहिस्सलाम की ये बातें बताती हैं कि वो चूंकि अल्लाह की इस रजा पे राजी थे तो अल्लाह ताला ने उनको इस पे अजर दिया। अब फिर क्या हुआ, तीसरी दफा भाई यूसुफ अलैहिस्सलाम के पास जाते हैं। जब ये लोग मिस्र जाकर यूसुफ की पेशी में दाखिल हुए तो उन्होंने अर्ज किया, सरदार बाइकतदार, हम और हमारे अहल याल सख्त मुसीबत में मुबतला है और हम कुछ हकीर सी पूंजी भी लेकर आए हैं, आप हमें भरपूर गल्ला अनायत फरमाएं, और क्या कर दीजिए, और कुछ नहीं है, यानी अब तो पैसे भी खत्म हो गए हैं, तो लिहाजा व तसद्दक अलैना, हमको खैरात ही दे दें। इन्नल्लाह यज्ज़िल मुतसद्दिकीन, क्योंकि अल्लाह ताला सदका देने वालों को बहुत जजा देता है। यहां से इनका वो जुमला याद कीजिए जो यूसुफ के बचपन में इन्होंने बोला था, नहनु उसबा, हम बहुत बड़ी जमात है, हम एक गिरोह हैं, जता कल कितने बड़े बने, अल्लाह ने इनको छोटा बना दिया। और हकीकत है जो दुनिया में बड़ा बनना चाहता है अल्लाह ताला उसको छोटा कर देते हैं, जो ऊपर जाना चाहते हैं आज नीचे हो गए, भीख मांग रहे हैं, अब पैसे भी खत्म हो गए, इतना कहता है, कहने लगे अब तो बस फीस भी लीला, जो थोड़ा बहुत देते थे वो भी नहीं अब दे सकते, ऐसे ही दे दें। ये सुनकर यूसुफ अलैहिस्सलाम से ना रहा गया, क्या कहा होगा, लगा पता मजा आ गया, और करो मेरे साथ बुरा, मेरे साथ जो करता है ऐसे ही होता है, और तुम्हें पता नहीं तुमने टक्कर किससे ली है, मैं तो इतना पहुंचा हुआ, जो मुझे कुछ कहता है वो तो कहीं जाता ही नहीं, हम तो ऐसे वक्त में भी अपनी तारीफों के गुण गाते हैं। लेकिन जरा यूसुफ के जुमले, एक एक जुमले को गौर से सुनिएगा, और हिकमतों के मोती हैं इसमें। उन्होंने कहा, क्या तुम्हें कुछ ये भी मालूम है कि तुमने यूसुफ और उसके भाई के साथ क्या किया था, हाँ मगर जबकि तुम नादान थे, शर्मिंदा होने से उनको बचा लिया, शर्मिंदगी से बचा लिया। यहां नोट कीजिए कि जब एक बंदा इस तरीके से किसी के साथ मामला करे तो क्या कोई उससे दुश्मनी कर सकता है। ये नहीं कहा कि तुम गुना के नशे में थे, तुम हसद कर रहे थे, उनको कॉर्नर दे दिया, हाँ तुम जाहिल थे, नादान थे, इग्नोरेंट थे, इनोसेंट थे, मासूम थे। वो चौंक कर बोले हैं, क्या तुम यूसुफ हो, उसने कहा हाँ मैं यूसुफ हूं। अच्छा यहाँ क्या कहा, अना यूसुफ, क्या लिखते हमारे जैसे होते तो, यस मैं अजीज मिस्टर वजीर फलां फलां प्रेसिडेंट प्राइम फलां फलां यूसुफ हूं, अंदर से छोटा सा नाम निकलता है, उससे पहले लंबी कहानी। और दुनिया वाले लकब तो जो लगाए डिग्रियों के नाम के साथ, जो कभी आप दीनदारों के लकब देखा करें, कभी आप आजमा के देखें, कुछ लोग जब किसी एक का तारुफ कर रहे हैं तो क्या कुछ उसमें वो कहते हैं कि मुझे तो वो कहना भी नहीं आता, पीरी और मुर्शदी और नूरुल्लाह वला मरकदी और मरहूम मगफूर मनूम फला फला सा। देखिए हम किसी का मजाक नहीं कर सकते, लेकिन ये चीज पता चलता है इससे कि जो अपनी जात को छोटा समझते हैं ना, यूसुफ किंग भी नहीं कहा, कोई बादशाह का लकब भी नहीं दिया और कुछ और भी नहीं कहा, बस मैं यूसुफ हूँ और हाजाखी ये मेरा भाई है। हाँ ये सब कैसे हुआ, उनको समझ आ रही थी कि भाई क्या सोच रहे, ये कैसे इधर सल्तनत में पहुंच गया, बादशाह बन गया, और दिस एंड दैट बन्नल्लाहु अलैना, ये अल्लाह ने हम पर एहसान किया है, क्योंकि इन्नहुम यत्तकी व यस्बिर, हकीकत यह है कि जो कोई सब्र और तकवा के साथ काम लेगा तो अल्लाह के यहाँ ऐसे नेक लोगों का अजर मारा नहीं जाता। उन्होंने कहा बखुदा तुमको अल्लाह ने हम पर फजीलत बख्शी है, और वाकई हम खताकार थे। उसने जवाब दिया आज के दिन तुम पर कोई गिरफ्त नहीं, अल्लाह तुम्हें माफ करे, वो सबसे बढ़कर रहम फरमाने वाला है, जाओ मेरी ये कमीज ले जाओ और मेरे वालिद के मुंह पर डाल दो, इनकी बेनाई पलट आएगी, और अपने सब अहलो याल को मेरे पास ले आओ। ये है कहानी का क्लाइमेक्स। पूरी दुनिया की जो स्टोरीज चलती हैं वो ऐसे वक्तों में कुछ और शो करती हैं, लेकिन जरा देखिए कि यूसुफ अलैहिस्सलाम ने ऐसे वक्त में भाइयों को शर्मिंदा नहीं किया, शर्मसार नहीं किया, अल्लाह के एहसान की तो बात कर दी लेकिन उनकी तरफ से दूसरी बात नहीं कर दी। इसको कहते हैं विन विन, विन विन पॉलिसी, विन विन, तुम भी जीतो हम भी जीते। और वो क्या है कि कभी दुश्मन को शर्मिंदा ना करें, مخالف کو شرمندہ کرنے والے اس کی محبت نہیں حاصل کر پاتے. دشمنوں کو دوست بنانے کا نسخہ امت مسلمہ کو ان آیتوں میں مل رہا ہے کہ جو تمہیں ستائیں تم ان کو شرمندہ نہ کرو. اللہ تعالیٰ عاجزی دکھا رہا ہے, ہمیشہ مخالف کو شرمندگی سے بچائیں, چاہے آپ کا اپنا بچہ, آپ کے گھر والے ہیں, سسرال ہیں. کیونکہ بد اخلاقی جو ہوتی ہے نا ہر جگہ بندے کو نقصان دیتی ہے. یوسف کو کیا ضرورت تھی اپنا بدلہ لینے کی جب اللہ خود لے رہا ہے. آپ دیکھیں نا جو کل انہوں نے یوسف کے ساتھ کیا آج اللہ اسی یوسف کے سامنے ان کو فقیر اور بھکاری بنا کر رکھا ہوا ہے. تو ایسے لوگ جو ہیں وہ جب خود اللہ کی پکڑ میں آ جاتے ہیں, آپ کو مجھے کیا کرنا ہے, دو ہتھیار ہیں, یتقی و یصبر, تقوی رکھے, شکوا نہ کریں, صبر یہ کہ اس پہ راضی ہو جائیں, کسی کو آر نہ دلائیں. لا تسریب, سرب کہتے ہیں کسی گناہ پہ ڈانٹنا, اور یہی جملے نبی صلی اللہ علیہ وسلم نے فتح مکہ کے موقع پہ بولے تھے جب آپ نے کہا کہ تمہیں آج مجھ سے کس سلوک کی توقع ہے مکہ والوں, کیونکہ ان کو پتا تھا 13 اور 8 سال 21 سال کا ظلم ہمارا سامنے ہے اور آج محمد جو چاہے ہمارے ساتھ کریں صلی اللہ علیہ وسلم. فاتح کے پاس پورا اختیار ہوتا ہے, وہ سب کو مروا دے, سب کو کٹوا دے, لیکن آپ نے کہا کہ آج میں تمہیں وہی کہوں گا جو میرے بھائی یوسف نے اپنے بھائیوں سے کہا تھا, لا تسریب علیکم اليوم. آج امت مسلمہ بھی یہ پورا یقین دلا دے پوری دنیا کے پلیٹ فارمز کو, شخصیات کو, اداروں کو, آپ کے خلاف بولنے والے میڈیا کو, کہ ایک دفعہ تم آ جاؤ اللہ کی طرف تمہیں کوئی پکڑ نہیں ہوگی, لا تسریبا, کوئی تمہیں کچھ نہیں ہوگا. اور اس حقیقت کو آج ہم مسلمان سمجھ جائیں تو لوگوں کے دلوں میں ہم رہیں گے ملکوں میں رہنے کی بجائے. ایسا بندہ لوگوں کے دل میں رہتا ہے جو کسی کو مشکل وقت پہ نہیں لے کے آتا.